नमस्कार मित्रहरू, के तपाईँ एकमात्र सत्य र जिउँदो परमेश्वरलाई चिन्नुहुन्छ? म तपाईँहरूलाई ती मानिसहरूको विषयमा बताउँछु जसले सत्य परमेश्वरलाई चिन्थे। सुन्दै गर्नुहुँदा तपाईँले सुन्तला रङको पुस्तकमा भएका चित्रहरू हेर्नुहोस्। जब तपाईँले यो आवाजलाई सुन्नुहुन्छ, तब अर्को चित्र पल्टाउनुहोस्। चित्र नम्बर एक। यो चित्रमा यी दुई दाजुभाइहरू लेनदेन कबुल गर्दै गरेको देख्न सक्नुहुन्छ। एसाब भन्ने एकजना ठूला सिकारी थिए। उनका भाइ याकुबले केही भोजन तयार गरेका थिए, तर उनले एसाबलाई दिएनन्। याकुबले एसाबलाई भने,
पहिले तिम्रो ज्येष्ठ अधिकार मलाई बेच।
याकुबले परिवारमा जेठो छोराले पाउने हक आफू पाउन चाहन्थे। एसाबले आफ्नो हकको वास्ता गरेनन्। उनले केवल आफ्नो खाली पेटको मात्र विचार गरे। त्यसकारण एक छाक भोजनको लागि उनले ज्येष्ठ अधिकार बेचिदिए। याकुब नाउँको अर्थ छली हो, अनि याकुबको स्वभाव अरूलाई छल्नु थियो। याकुबले आफ्नै बाबुलाई पनि छल गरे। चित्र नम्बर दुई। एसाबले याकुबलाई घृणा गरे र उनलाई मार्न चाहे। त्यसैले याकुबलाई आफ्नो घरबाट भाग्नु पर्यो। चित्रमा हेर्नुहोस्, याकुबले एउटा सपना देखे। उनले स्वर्गमा परमेश्वरलाई र परमेश्वरका दूतहरूलाई पृथ्वीमा ओर्लिरहेका देखे। परमेश्वरले याकुबलाई भन्नुभयो,
म तलाई र तेरा सन्तानलाई यो देश दिनेछु। पृथ्वीमा सबै मानिसहरूले तँद्वारा आशिष पाउनेछन्। तँ जहीँ गए पनि म तँसँग छु।
परमेश्वरले याकुब छली मानिस हो भनी जान्नुहुन्थ्यो, तर परमेश्वरले याकुबलाई प्रेम गर्नुभयो र उनलाई बदल्न चाहनुभयो। त्यसैकारण परमेश्वरले उनलाई यस्तो उदेकको प्रतिज्ञा दिनुभयो। चित्र नम्बर तीन। याकुबले अरूहरूलाई छल गरि नै रहे, तर कहिलेकाहीँ अरूले पनि उनलाई ठगे। याकुब आफ्ना मामा लाबान कहाँ काम गर्न गए। उनले लाबानकी कान्छी छोरी राहेललाई बिहे गर्न चाहन्थे। राहेललाई पाउनको लागि उनले 7 वर्षसम्म लाबानको चाकरी गरे। त्यसपछि लाबानले याकुबलाई छल गरे, जसले गर्दा याकुबले पहिले लाबानकी जेठी छोरीलाई बिहे गर्नु पर्यो। लाबानले राहेलको निम्ति याकुबलाई अरू 7 वर्षसम्म काम गर्न लगाए। याकुबले लाबानलाई छल गरे। उनले लाबानको बगालबाट सबै राम्रा राम्रा भेडा बाख्राहरू हात पारे। त्यसपछि परमेश्वरले याकुबलाई भन्नुभयो,
तेरो पिता पुर्खाको देशमा फर्केर जा।
चित्र नम्बर चार। याकुब घर फर्कन चाहन्थे, तर एसाबसँग डराए। जसले अरूलाई ठग्छ उसलाई अरूले बदला लिन्छ कि भन्ने डरमा बस्न याकुबलाई कर लाग्छ। एक रात याकुब कहाँ एकजना मानिस आए। उनी रातभरि याकुबसँग कुस्ती लडे। सूर्य उदाउने बेलामा ती व्यक्तिले याकुबको जाँघको हड्डी फुस्काइदिए। त्यसपछि याकुबले ती व्यक्ति परमेश्वरबाट आएका हुन् भनी थाहा पाए। याकुबले अरू लडाईँ गर्न सकेनन्, तर यसो भने,
मलाई आशिष नदिएसम्म म तपाईँलाई जान दिने छैन।
तब ती व्यक्तिले याकुबलाई भने,
तिम्रो नाउँ अब याकुब होइन तर इसरायल हुनेछ।
इसरायलको अर्थ हो परमेश्वरसँग लडाईँ गर्ने। परमेश्वर एक छली मानिसलाई कमजोर बनाउन आउनुभयो, जसबाट उहाँले उनलाई बदल्न सक्नुभयो। इसरायल शान्तिसँग आफ्ना परिवार कहाँ गए। उनी परमेश्वरको आराधना गर्ने मानिसहरूको महान समुदायका पिता बने। प्रिय मित्रहरू, अरूलाई छल गर्दा हामीले पनि परमेश्वरको मार्ग विरुद्ध लडाईँ गरिरहेका हुन्छौं। तर परमेश्वरले एकजनालाई पठाउनु भएको छ जसले हामीलाई पनि परिवर्तन गर्न सक्नुहुन्छ। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। चित्र नम्बर 5। याकूब, जसको नाउँ इसरायल भयो, उनका 12 जना छोराहरू थिए। उनका सबैभन्दा प्यारो छोरा युसुफ थिए। याकूबले युसुफलाई एउटा राम्रो लुगा दिए। युसुफका दाजुहरूले उनीसित ईर्ष्या गरे। एक रात युसुफले एउटा सपना देखे। त्यसपछि उनले आफ्ना दाजुभाइहरूलाई यसो भने,
मैले देखेको सपना सुन। हामी सबैले खेतमा गहुँको बिटा बाँधिरहेका थियौं। तिमीहरू सबैका बिटाहरू मेरो बिटाको वरिपरि खडा भएर त्यसलाई ढोगे।
दाजुहरू अत्यन्तै रिसाए। के यसको अर्थ तिनीहरू सबैले आफ्नो भाइलाई ढोग्नु पर्ने हो? तिनीहरूले युसुफलाई घृणा गरे र उनलाई हानि गर्ने मौका हेर्न लागे। चित्र नम्बर 6। युसुफका दाजुहरूले घरदेखि निकै टाढा आफ्ना बगाल चराइरहेका थिए। याकूबले युसुफलाई भने,
जा, गएर तेरा दाजुहरू र बगाल सुरक्षित छन् कि छैनन् गएर हेर।
जब दाजुहरूले युसुफ आइरहेका देखे, तब तिनीहरूले उनलाई मार्ने मतो गरे। तिनीहरूले उनको लुगा फुकालिदिए र उनलाई एउटा सुक्खा कुवामा हालिदिए। त्यसपछि एकजना दाजुले यसो भने,
हाम्रो भाइलाई मारेर हामीलाई के फाइदा हुन्छ र त्यसलाई बेचौं।
त्यसै बेला केही व्यापारीहरू त्यही बाटो भएर आए, अनि दाजुले युसुफलाई 20 टुक्रा चाँदीमा बेचिदिए। त्यसपछि तिनीहरूले युसुफको लुगामा बाख्राको रगतले रंगाए र बाबु कहाँ लिएर गए। याकूबले युसुफलाई कुनै जंगली जनावरले मारेछ भन्ने ठाने। उनले युसुफको निम्ति धेरै शोक र बिलौना गरे। चित्र नम्बर 7। ती व्यापारीले युसुफलाई मिश्र देशमा बेचिदिए। उनी पोतिफर भन्ने एकजना धनी मानिसको दास बने। परमेश्वर युसुफसँग हुनुहुन्थ्यो, अनि आफूले गरेका सबै काममा उनले सफलता पाए। चाँडै नै उनी पोतिफरको घरको सर्वे सर्वा बने। युसुफ हेर्नमा राम्रा र सुन्दर जवान थिए। पोतिफरकी पत्नीले युसुफलाई मन पराइन्। तिनले युसुफलाई आफूसित सुत्न लगाउने कोसिस गरिन्। यो गलत काम हो भनी युसुफले जान्दथे, त्यसकारण उनले यो कुरा इन्कार गरे। उनी घरबाट बाहिर भागे, तर पोतिफरकी पत्नीले उनको एउटा लुगा समातिन्। तिनले त्यो लुगा आफ्नो पतिलाई देखाइन् र युसुफले आफूलाई जबरजस्ती गर्न लागेको हो भनेर दोष लगाइन्। त्यसकारण पोतिफरले युसुफलाई झ्यालखानामा हालिदिए। चित्र नम्बर 8। परमेश्वर झ्यालखानामा पनि युसुफसँगै हुनुहुन्थ्यो। चाँडै नै युसुफ अरू सबै कैदीहरूका सर्वे सर्वा भए। राजाका मुख्य नोकर र मुख्य पक्राउने व्यक्ति पनि झ्यालखानामा थिए। एक रात ती दुवैले सपना देखे। युसुफले उनलाई भने,
सपनाको अर्थ के हो परमेश्वरले बताउनुहुन्छ, मलाई तपाईँको सपना बताउनुहोस्।
अनि नोकरले युसुफलाई भन्यो,
मेरो सपनामा 3 हाँगा भएको एउटा अङ्गुरको बोट थियो। मैले त्यो अङ्गुर टिपेर राजाको कचौरामा निचोरे अनि राजालाई टक्राए।
युसुफले उसलाई यसो भन्दै सपनाको अर्थ बताए,
3 दिनपछि राजाले तपाईँलाई छुटाउनु हुनेछ र तपाईँलाई फेरि तपाईँकै काम दिनुहुनेछ।
मुख्य पक्राउनेले पनि युसुफलाई आफ्नो सपना बतायो, तर उसको सपनाको अर्थ त ऊ 3 दिनपछि मारिनेछ भन्ने थियो। परमेश्वरले बताउनु भए झैं मुख्य नोकर छुटाइयो अनि मुख्य पक्राउने व्यक्ति चाहिँ मारियो। तर युसुफ भने दुई वर्षसम्म झ्यालखानामै रहे। चित्र नम्बर 9। मिश्र देशका राजाले एउटा सपना देखे। उनले नदीको छेउमा सातवटा मोटा मोटा गाईहरू देखे। नदीबाट सातवटा दुब्ला गाईहरू आए र तिनीहरूले ती मोटा गाईहरूलाई खाइदिए। राजालाई कसैले पनि यो सपनाको अर्थ बताउन सकेन। तब राजाको नोकरले राजालाई युसुफको विषयमा बताए। अनि राजाले युसुफलाई झ्यालखानाबाट बोलाए र युसुफले राजालाई उनको सपनाको अर्थ बताइदिए। युसुफले भने,
परमेश्वरले गर्न लाग्नु भएको कुरा उहाँले तपाईँलाई बताइदिनु भएको छ। मिश्र देशमा सात वर्षसम्म प्रशस्त अनाज हुनेछ, त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ।
राजाले युसुफमा परमेश्वरको आत्मा हुनुहुन्छ भन्ने देखे। त्यसै कारण राजाले युसुफलाई सारा मिश्र देशका शासक तुल्याए। चित्र नम्बर 10। सात वर्षको प्रशस्त सहकालको समयभरि युसुफले धेरै अनाजहरू जम्मा गरे। जब सात वर्षको अनिकाल आयो तब उनले मानिसहरूलाई त्यो अनाज बेचे। युसुफका 10 दाजुहरू पनि अनाज किन्नका लागि मिश्र देशमै आए। तिनीहरूले त्यहाँका शासक युसुफ नै हुन् भनी चिनेनन्, तर युसुफले तिनीहरूलाई चिने। युसुफले तिनीहरूलाई तिनीहरू जासुस हुन् भन्ने दोष लगाएर झ्यालखानामा हालिदिए। तिनीहरूले छुटकाराको लागि बिन्ती गरे। त्यसकारण युसुफले तिनीहरूलाई भने,
तिमीहरू इमान्दार मानिस हौ भने त्यो साबित गर्न तिमीहरूले आफ्नो कान्छो भाइलाई म कहाँ ल्याउनै पर्छ।
उनले दाजुहरू मध्येका एकजनालाई झ्यालखानामा राखे र अरूलाई अनाजहरू लिएर घर जान दिए। चित्र नम्बर 11। युसुफका दाजुहरू मिश्र देशमा फेरि जान डराइरहेका थिए। तर चाँडै नै तिनीहरूलाई अरू अनाजको खाँचो पर्यो अनि तिनीहरू आफ्ना कान्छो भाइ बिन्यामिनलाई लिएर युसुफ कहाँ गए। युसुफले अझै पनि आफू को हुन् भन्ने कुरा बताएनन्। उनले तिनीहरूलाई अनाज दिए र तिनीहरूको धोक्रामा उनको बहुमूल्य कुराहरू पनि राखिदिए। त्यसपछि उनले तिनीहरूले चोरी गरे भनी दोष लगाउन आफ्ना नोकरहरू पठाए। सबै दाजुभाइहरू दयाको निम्ति बिन्ती गर्दै युसुफको अघि झुके, जसरी युसुफको सपनामा ती गहुँका बिटाहरू झुकेका थिए। युसुफले आफ्नो गोप्यता अरू थाम्न सकेनन्। उनले बिन्यामिनलाई अंगालो हाले र तिनीहरूका सामु रुँदै यसो भने,
तिमीहरूले बेचेको तिमीहरूको भाइ युसुफ म नै हुँ।
ती दाजुहरू घर गए र आफ्ना बाबुलाई यसो भने,
युसुफ अझै जीवितै रहेछन्। उनी सारा मिश्र देशका शासक भएका छन्।
चित्र नम्बर 12। वृद्ध भएका याकुब आफ्ना सम्पूर्ण परिवार र सम्पत्ति लिएर मिश्र देशमा बसोबास गर्न गए। युसुफलाई फेरि देख्न पाउँदा उनले बडो आनन्द मनाए। उनले युसुफका छोराहरूमाथि हात राखेर तिनीहरू इजरायलका जातिहरूका बीचमा ठूला अगुवाहरू बन्न सकुन् भनी आशीर्वाद दिए। याकुब धेरै वृद्ध उमेरमा मिश्र देशमै मरे। त्यसपछि आफूहरूले युसुफलाई गरेको खराबीको कारण दाजुहरू युसुफसँग डराए। तर युसुफले तिनीहरूलाई यसो भने,
नडराओ, तिमीहरूले ममाथि खराबीको षड्यन्त्र गर्यौ, तर परमेश्वरले धेरै मानिसहरूको जीवन बचाउनको निम्ति त्यसलाई भलाइमा परिवर्तन गर्नुभयो।
मित्रहरू, स्वर्गमा युसुफ भन्दा पनि महान एकजना हुनुहुन्छ। उहाँको नाउँ प्रभु येशू ख्रीष्ट हो। दुष्ट मानिसहरूले उहाँलाई मारे, तर परमेश्वरले हाम्रो भलाइको निम्ति त्यो दुष्ट कामलाई असल कुरामा परिवर्तन गरिदिनुभयो। येशु मरेकाहरूबाट जीवित भई उठ्नुभयो। अब परमेश्वरले हाम्रो सम्पूर्ण पापहरू क्षमा गर्न सक्नुहुन्छ। हामीले अरूप्रति गरेका खराबीको पाप पनि उहाँले हामीलाई अनन्त मृत्युको दण्डबाट बचाउन सक्नुहुन्छ। एक समयमा मोसा नाउ गरेका एक शक्तिशाली मानिस थिए। उनले आफ्ना मानिसहरूलाई दासत्वबाट छुटकारा दिए। उनले हामीलाई येशूतर्फ पनि डोर्याउँछन्, जसले सारा मानिसहरूलाई शैतानको दासत्वबाट छुटकारा दिन सक्नुहुन्छ। चित्र हेर्दै सुन्नुहोस्, आवाज सुनेपछि पाना पल्टाउन तयार बस्नुहोस्। चित्र नम्बर 13। मोसा इजरायल जातिका थिए। उनी युसुफ भन्दा 300 वर्षपछि मिश्र देशमा जन्मेका थिए। मिश्र देशमा राजाले इजरायलीहरूमाथि नराम्रो व्यवहार गरे। उनले तिनीहरूलाई दास जस्तै बनाएर कठिन काम गर्न लगाए र तिनीहरूका छोरा जन्मियो भन्ने सुन्ने बित्तिकै तिनलाई मार्ने काम गरे। जब मोसा जन्मे तब उनकी आमाले उनलाई लुकाएर राखिन्। तिनले मोसालाई एउटा टोकरीमा हालेर नदीको किनारमा रुख बिरुवाको झ्याङमा लुकाइन्। मोसाकी दिदी मरियम रेखदेख गर्नका लागि नजिकै उभिरहिन्। राजाकी छोरी नदीमा नुहाउन त्यहाँ आइन्। तिनले टोकरी र त्यसभित्र बालक मोसालाई भेटिन्। बालक रुन थाल्यो। राजकुमारीलाई बालकको दया लाग्यो र उनले बालकलाई आफैले पाल्ने निधो गरिन्। मोसा राजाको दरबारमा हुर्किए। उनलाई मिश्रीहरूको सम्पूर्ण विद्या सिकाइयो र उनी एक महान व्यक्ति बने। चित्र नम्बर 14। एक दिन एउटा मिश्रीले इजरायलीलाई पिटिरहेको मोसाले देखे। उनले आफ्ना मानिसहरूलाई सहायता गर्न चाहन्थे, त्यसकारण उनले त्यो मिश्रीलाई मारिदिए। तब मोसालाई राजादेखि भाग्नु पर्यो। उनी 40 वर्षसम्म सिनै भनिने मरुभूमिमा बसे। एक दिन उनले त्यहाँ एउटा अनौठो कुरा देखे। उनले एउटा झाडी आगोले जलिरहेको तर नष्ट नभएको देखे। परमेश्वर त्यो जलिरहेको झाडीबाट यसो भन्दै मोसासँग बोल्नुभयो,
मैले मेरो मानिसहरूलाई कस्तो निर्दयी व्यवहार भएको छ सो देखेको छु, अनि तैले मेरो मानिसहरूलाई त्यो देशबाट निकालेर लैजान अगुवाई गर्न सक्नेछस्।
चित्र नम्बर 15। मोसा डराएका थिए, तर परमेश्वरमाथि भरोसा गरेर उनी मिश्र देश गए। उनका दाजु हारुन उनीसँगै गए। तिनीहरूले राजालाई यसो भने,
परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, मेरा मानिसहरूलाई जान देऊ।
तर राजाले भने,
म परमप्रभुलाई चिन्दिन अनि म इजरायलीहरूलाई जान पनि दिन्न।
तब परमेश्वरले मोसालाई भन्नुभयो,
हारुनलाई त्यसको लहुरो लिएर राजाको अघि भुइँमा फाल्नु भन्, अनि त्यो एउटा सर्प बन्नेछ।
हारुनले त्यसै गरे अनि राजाले परमेश्वरको शक्ति देखे, तर उनले इजरायलीहरूलाई जान दिएनन्। त्यसकारण परमेश्वरले मिश्रीहरूका विरुद्धमा धेरै आश्चर्य कर्महरू गर्नुभयो। उहाँले सम्पूर्ण पानीलाई रगत बनाइदिनुभयो अनि मानिसहरूले पानी पिउन नै पाएनन्। उहाँले मिश्र देशमा भ्यागुता, भुसुना, सलह र असिनाका विपत्तिहरू पठाउनुभयो। पशुहरू मरे र मिश्रीहरू बिरामी भए, तर अझै पनि राजाले इजरायलीहरूलाई जान दिएनन्। चित्र नम्बर 16। परमेश्वर फेरि यसो भन्दै मोसासँग बोल्नुभयो।
इजरायलीहरूलाई भन् कि हरेक परिवारले एउटा पाठु लिएर त्यसलाई मार्न पर्नेछ। तिनीहरूले त्यसको अलिकता रगत लिएर आफ्ना आफ्ना घरको ढोकाको चौकुसमा लगाउनु पर्नेछ। म मिश्र देशबाट भएर जानेछु। म सबै प्राणीमा प्रथम जन्मेकाहरूलाई मार्नेछु। जब म रगत देख्छु तब त्यस घरलाई छोडिदिनेछु र तिमीहरूलाई केही हानि गर्ने छैन।
परमेश्वरले आफूले भन्नुभए झैं नै गर्नुभयो। सबै मिश्रीहरूका प्रथम जन्मेका छोराहरू मरे। त्यसपछि राजाले मोसालाई बोलाए र भने,
तिमी र तिम्रा मानिसहरू यहाँबाट गइहाल, मेरो देश छोड, जाओ र आफ्ना परमेश्वरको सेवा गर।
चित्र नम्बर 17। मोसाले इजरायलीहरूलाई मिश्र देशबाट निस्कन अगुवाई गरे। परमेश्वर बादल र आगोको खाँबोमा तिनीहरूका अघिअघि जानुभयो। तर मिश्रीहरू डराए किनकि तिनीहरूले दासहरूलाई गुमाए। राजा र उनका सारा सेनाले इजरायलीहरूलाई फर्काउन तिनीहरूलाई खेदे। इजरायलीहरू एउटा ठूलो समुद्रनिर आए र त्यो तर्न सकेनन्। मिश्रीहरू तिनीहरूका पछाडि थिए, तिनीहरू उम्कन सक्दैन थिए। मोसाले इजरायलीहरूलाई भने,
नडराओ, तिमीहरूलाई बचाउन परमेश्वरले के गर्नुहुन्छ सो तिमीहरूले देख्नेछौ।
तब परमेश्वरले समुद्रमा नै एउटा बाटो खोलिदिनुभयो। इजरायलीहरू सुक्खा जमिनमा हिँडेर समुद्र पार गरे। तर पानी मिश्रीहरूमाथि उर्लियो। सम्पूर्ण मिश्रीहरू मरे अनि इजरायलीहरू बाँचे। चित्र नम्बर 18। मोसाले मरुभूमिमा मानिसहरूलाई अगुवाई गरे। तिनीहरूसँग प्रशस्त खानेकुरा थिएन, त्यसकारण परमेश्वरले तिनीहरू कहाँ खानेकुरा पठाइदिनुभयो। हरेक बिहान जमिनमा रोटी जस्तै खानेकुरा देखा पर्थ्यो। मानिसहरूले त्यसको नाउँ मन्न राखे। हरेक बेलुकी परमेश्वरले मानिसहरूले खानको लागि ससाना चराहरूको बथान पठाउनुहुन्थ्यो। पानी नपाएको बेलामा परमेश्वरले मोसालाई यसो भन्नुभयो,
तेरो लहुरो लिएर त्यसले चट्टानमा हिर्का, मानिसहरूले पिउनको लागि त्यसबाट पानी निस्केर आउनेछ।
चित्र नम्बर 19। इजरायलीहरू सिनै पर्वतसम्म आइपुगे। परमेश्वर ठूलो गर्जन, बिजुलीको चमक, बाक्लो बादल र तुरहीको चर्को आवाजमा पर्वतमा ओर्लनुभयो। मोसा माथि डाँडामा गए अनि परमेश्वर उनीसँग बोल्दै यसो भन्नुभयो,
म परमप्रभु तेरा परमेश्वर हुँ। तैले अरू देवी देवता नमान्नु, कुनै मूर्तिको अघि ननिउरनु र तिनको पूजा नगर्नु। मेरो नाउँ व्यर्थमा खराब कामको लागि नलिनु। सातौं दिन पवित्र राख्न याद गर। तैले हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, कसैलाई झुटा दोष नलगाउनु, अरूको कुनै पनि थोकको लालच नगर्नु।
परमेश्वरले यी आज्ञाहरूलाई ढुङ्गाको पाटीमा लेख्नुभयो अनि मोसाले त्यसलाई पर्वतको तल मानिसहरू कहाँ ल्याए। चित्र नम्बर 20। मानिसहरू परमेश्वरको विरुद्धमा गनगनाए र उहाँका आज्ञा पालन गरेनन्। परमेश्वरले तिनीहरूका बीचमा विषालु सर्पहरू पठाउनु भएर तिनीहरूलाई दण्ड दिनुभयो। सर्पको डसाईबाट धेरै मानिसहरू मरे। मानिसहरूले सहायताको लागि मोसालाई पुकारे अनि मोसाले तिनीहरूका लागि परमेश्वरसँग प्रार्थना गरिदिए। त्यसपछि परमेश्वरले मोसालाई भन्नुभयो,
तैले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुन्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्।
यसरी मोसाले काँसाको एउटा सर्प बनाए र त्यसलाई हेर्नेहरू बाँचे। मोसा इजरायलमा भएकाहरूमध्ये सबैभन्दा महान अगमवक्ता थिए। उनले मरुभूमिमा मानिसहरूलाई 40 वर्षसम्म डोराए। मोसा मर्नु अघि परमेश्वरले उनलाई यसो भन्नुभयो,
तिनीहरूका निम्ति तिनीहरू मध्येबाट म एउटा अगमवक्ता खडा गर्नेछु। मैले बोल्ने कुरा म त्यसलाई भन्नेछु र त्यसले मेरो आज्ञा अनुसार मानिसहरूसम्म मेरो कुरा पुर्याउनेछ।
चित्र नम्बर 21। इजरायलका मानिसहरूले धेरै वर्षसम्म मोसा जस्तै अर्का अगमवक्ताको प्रतीक्षा गरे अनि इजरायल देशमा येशु ख्रिष्टको जन्म भयो। उहाँले मानिसहरूलाई मोसाले झैं परमेश्वरको विषयमा सिकाउनुभयो। उहाँका कुरा सुन्न मानिसहरू एउटा उजाड स्थानमा गए। तिनीहरू भोकाए तर भोजन थिएन, तर एउटा ठिटोसँग 5 रोटी र 2 माछा थिए। येशूले रोटी र माछा लिनुभयो र परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले त्यही 5 रोटी र 2 माछाले सबै मानिसहरूलाई खुवाउनुभयो। त्यहाँ तिनीहरू 5,000 भन्दा बढी मानिसहरू थिए। मानिसहरूले भने,
साँच्चै उहाँ अगमवक्ता हुनुहुन्छ।
उहाँ त अगमवक्ता हुनुहुन्छ।
हो, उहाँ त साँच्चैकै अगमवक्ता हुनुहुँदो रहेछ।
येशूले तिनीहरूलाई भन्नुभयो,
म जीवनको रोटी हुँ। म कहाँ आउने कहिल्यै भोकाउने छैन अनि मलाई विश्वास गर्ने तिर्खाउने छैन।
चित्र नम्बर 22। मोसा र एलिया दुवैजना परमेश्वरका अगमवक्ता थिए। येशु यस संसारमा आउनुभन्दा धेरै धेरै वर्ष अघि तिनीहरू यस संसारमा थिए। तापनि एक दिन तिनीहरू येशुसँग देखा परे। यी 3 व्यक्तिहरू बिजुलीको चमक झैं चम्किला थिए। येशुलाई उहाँको मृत्युको समय आइपुगेको थाहा थियो अनि तिनीहरूले उहाँको आउँदो मृत्युको विषयमा बातचित गरे। तिनीहरूले आपसमा बातचित गरेका कुरा येशूका 3 जना चेलाहरूले सुने। त्यसपछि बादल आएर तिनीहरू सबैलाई ढाक्यो। त्यो बादलबाट परमेश्वरको यसो भन्ने आवाज सुनियो,
यिनी मेरा पुत्र हुन्, यिनका कुरा सुन।
जब यो आवाज बन्द भयो तब चेलाहरूले केवल येशूलाई मात्र देखे। चित्र नम्बर 23। मानिसहरूले येशूलाई अस्वीकार गरे र उहाँलाई मारे। सिपाहीहरूले उहाँलाई काठको क्रुसमा किला ठोकेर टाँगे। तिनीहरूले उहाँको साथमा अरू 2 जना अपराधीहरूलाई पनि मारे। तिनीहरू चोर र हत्याराहरू थिए, तर येशूले त कहिल्यै पनि परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुभएको थिएन। हामी सबैले परमेश्वरका नियम उल्लङ्घन गरेका छौँ। हामी त परमेश्वरबाट अनन्त मृत्युको दण्ड पाउने योग्यका छौँ। तैपनि परमेश्वरले सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ। हामी सधैँको निम्ति मरेको उहाँ चाहनुहुन्न। त्यसैकारण उहाँले उहाँको आफ्नै पुत्र येशु ख्रिस्टलाई हाम्रो पापको दण्ड भोगिदिन पठाउनुभयो। मोसाको पालामा इजरायलीहरूलाई बचाउन पाठाको रगत बगाइयो। येशूले हामीलाई बचाउन आफ्नै रगत बगाउनुभयो। जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ र जस जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। चित्र नम्बर 24। येशूको मृत शरीर एउटा ओडारमा भएको चिहानमा राखियो, तर तेस्रो दिनमा येशू फेरि जीवित हुनुभयो। धेरै मानिसहरूले उहाँसँग बातचित गरे अनि तपाईँले यो चित्रमा देख्नुभए जस्तै तिनीहरूले येशू स्वर्गतिर उठाइ लगिनु भएको देखे। येशू आज पनि जीवित हुनुहुन्छ। मोसा पनि स्वर्गमा जीवित छन्। मोसाले इजरायलीहरूलाई समुद्रबाट पार गराए र तिनीहरू बाँचे, तर येशू उहाँलाई पछ्याउनेहरू जति सबै मानिसहरूलाई बचाउन आउनुभयो। जसरी उहाँ स्वर्गमा जानुभयो त्यसै गरी एक दिन येशू फेरि फर्केर आउनुहुनेछ। उहाँले उहाँमाथि विश्वास गर्नेहरू सबैलाई स्वर्गमा उहाँसँगै बस्नलाई लैजानुहुनेछ। प्रिय मित्रहरू, के तपाईँ येशूसँग स्वर्गमा जानलाई तयार हुनुहुन्छ? उहाँ आजै पनि आउन सक्नुहुन्छ। प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ।